यस दिनेश खबरका साथमा
मेडलाइफ तपाईसँग जीवनमा अघि बढ्दै
प्रदेश नम्बर 7 को विकास प्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा dineshfm.com.np र मोबाइलमा समेत एकै साथ प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबरबाट सन्तोष रावतको नमस्कार।
नातिदेखि हजुरबासम्म दैनिक जीवनका लागि चाहिने सम्पूर्ण आवश्यक सामग्रीहरू अब एकै छानामुनि सरल र सुपथ मूल्यमा सुदूरपश्चिमको पहिलो डिपार्टमेन्टल स्टोरमा आउनुहोस् अनि सेवाको मौका अवश्य दिनुहोस्। डिपार्टमेन्टल स्टोर प्राइभेट लिमिटेड मेन रोड धनगढी चौलानी पुस्तक सँगै।
महिला वर्गमा हुने ब्रेस्ट, युट्रस, ओभरी, सर्भिक्स जस्ता क्यान्सर र अरू घातक रोगको जोखिम बढ्दै गएको छ। यसले हामीलाई शारीरिक तथा मानसिक असर मात्र नभई हाम्रो परिवारमाथि ठूलो आर्थिक प्रभाव पनि पार्न सक्दछ। यस्ता अवस्थाबाट बच्नको लागि हामीले स्वास्थ्यमा खास ध्यान दिई नियमित रूपमा स्वास्थ्य परीक्षण गर्नुका साथै यस्ता घातक रोग विरुद्ध मिल्ने बीमा योजना लिनुपर्छ। यो सबै कुरा ध्यानमा राखी मेटलाइफले ल्याएको छ लाइफ केयर, महिला सम्बन्धित 10 घातक रोगहरू विरुद्ध रक्षाकरण र आर्थिक सुरक्षा सहितको जीवन बीमा। थप जानकारीको लागि LC टाइप गरी 3-2-2-8-8 SMS पठाउनुहोस्। मेटलाइफ तपाईँसँगै जीवनमा अघि बढ्दै।
वैशाखदेखि खुला नालामाथिको अतिक्रमण हटाउने दावी गरेको धनगढी उपमहानगरपालिकाले जेठ सकिँदा पनि काम सुरु गरेको छैन। उपमहानगरपालिकाले खुला नाला अतिक्रमण हटाउनका लागि दोस्रो पटक समिति गठन गर्दै चैतमा कार्यविधि बनाएर वैशाख पहिलो सातदेखि अतिक्रमण हटाउने दावी गरेको थियो। तर जेठ सकिएर वर्षात सुरु हुने बेला भए पनि अहिलेसम्म खोलामाथिको अतिक्रमण जस्ताको त्यस्तै छ। उल्टै जनप्रतिनिधिहरू आएपछि उनीहरूकै आडमा अतिक्रमण मौलाएको छ। सहकर्मी नवराज पनेरको रिपोर्ट सुनौ।
कार्यपालिका बोर्डबाट आवश्यकता अनुसारको एउटा समिति एउटा अतिक्रमण खोला नालाको समिति पहिला नै पर्ने जग्गा सम्बन्धित हो। अब यसको हामी कार्यविधि नियम कानुनहरू तुरन्तै हामी तयार गर्छौँ फिल्डमा। तुरन्त अब अहिले योजनाहरूको चाप भएको कारणले प्राविधिकहरूको समयमा हो। अब त्यो चैतभित्रमा हामी त्यसको कार्यविधि नियम कानुन नियमावलीहरू सब चिज तयार गरेर हामी वैशाखदेखि त्यो कार्यक्रममा
धनगढी उपमहानगरपालिकाका मेयर निर्प बहादुर ओर गत वर्षको फागुन 22 गते उपमहानगरपालिकाको कार्यपालिका बोर्डले खोला नाला माथिको अतिक्रमण हटाउन मूल समिति गठन गरेपछि वैशाखदेखि नै अतिक्रमण हटाउन सुरु गर्ने दावी गर्दै वैशाख सकेर जेठ सकेदा समेत अतिक्रमण हटाउने अभियान भने सुरु भएको छैन। धनगढीमा अहिले पनि धमाधम खोला नालामाथि अतिक्रमण गरी संरचना बनिरहेको कुरा भए उपमहानगरपालिकालाई राम्रोसँग थाहा छ। उपमहानगरपालिकाका प्रवक्ता समेत रहनुभएका खोला नाला अतिक्रमण हटाउ समितिका संयोजक सन्तोष मुडभरी,
साधारण मान्छेले काहीँ पनि केही गरेका छैनन्। जो जो जान्ने बुझ्ने मान्छे उहाँहरूले नै बढी अतिक्रमण गर्नुभएको छ। खोलाको किनारैसम्म नगर विकासले लालपूर्जा बनाइदिएको, नत्र तपाईँको नालासम्मै चाहिँ लालपूर्जा दिइदिएको छ अनि मान्छेले बनाइरहेका छन्। अब हामी अतिक्रमण हुने आएछ किनभने नाला साङ्ग्रो भइरहेछ। अब
अध्यक्षतामा रहेको अतिक्रमण हटाउ समितिले इन्जिनियर कमल ओझाको संयोजकत्वमा अतिक्रमण हटाउने अभियानको लागि कार्यदल गठन गरेको छ। त्यसबाहेक धनगढीका खोला नालामाथिको अतिक्रमण हटाउनका लागि उपमहानगरपालिकाले कुनै पहल गरेको छैन। खोला नालाको अतिक्रमण हटाउन सुरु नभएपछि नगरवासीहरू फेरि पनि डुबानमा पर्ने चिन्तामा छन्। धनगढीका शिवराज जोशी, खोला नालाको अतिक्रमण हटाउनका लागि दुई वर्ष अगाडि गठित धनगढी उपमहानगरपालिकाको कार्यदल निष्क्रिय रहेका बेला फागुन तेस्रो साता मात्रै छुट्टै समिति गठन गरिएको थियो। अतिक्रमण हटाउनका लागि कतैबाट पहल नभएपछि धनगढीका खोला नालाहरू झन्झन अतिक्रमणको शिकार बनिरहेका छन्।
सधैँ पानीको बहाव हुने नालामा घर बनाएपछि
खोला नाला माथिको अतिक्रमण अहिले पनि जारी रहेकाले उपमहानगरपालिकाले अहिले आएर खोलाको सीमा निर्धारण गरेको छ। खोलाको किनारबाट भौतिक संरचना निर्माणका लागि सामान्य कुलामा 2 मिटरदेखि नदीमा 50 मिटरसम्मको सीमा राख्ने पर्ने नियम कार्यपालिका बोर्डबाट पारित गरेको छ। तर वैशाखदेखि नै अतिक्रमण हटाउने दावीबाट अब उपमहानगरपालिका भने पछि हटेको छ। अर्को वर्षदेखि मात्रै अतिक्रमण हटाउन सम्भव भएको बताउँदै उपमहानगरपालिकाका प्रवक्ता तथा खोला नाला अतिक्रमण हटाउ समितिका संयोजक मुडभरी,
अनि जियोमेटिक्स इन्जिनियरलाई समितिमा राखेर अनि त्यसपछि त्यसको नाप नक्सा निकालेर अनि त्यसपछि हामी त्यसको मार्गदर्शन गर्छौँ अनि त्यसपछि अधिगमन सूचना गरेर अनि अधिगमन हटाउनु सुरु गर्छ। टाइम लाग्छ, यो त अर्को साल नै सुरु हुन्छ। यो साल हामी अब यो डिमार्केसनहरू सबै सिकाउँछौँ।
अत्यादुरुपयोग अनुसन्धान आयोगमा स्थानीय तह विरुद्धका उजुरीहरूको संख्या बढ्दै गएको छ। आयोगको महेन्द्रनगर कार्यालयमा स्थानीय तहका जनप्रतिनिधिहरूले गरिरहेका काम कारवाहीको बारेमा पर्ने उजुरीको संख्या बढ्दै गएको हो। जनताका समस्या समाधान गर्ने गरी चुनिएका जनप्रतिनिधिले अनियमितता र भ्रष्टाचार गरेका उजुरीको चाङ लागिरहेको छ। त्यसमा अहिले झन् असारे विकासको जोटारो बढेका बेला स्थानीय तहकै विकास निर्माणमा आफू निकटलाई उपभोक्ता समितिमा राखेको, कमिसन मागेको, गुणस्तरहीन काम गरेको, नक्कली बिल भरपाई बनाएको लगायतका उजुरी बढिरहेका छन्। आयोगको महेन्द्रनगर कार्यालयमा अघिल्लो साउनदेखि वैशाखसम्म दर्ता भएका 468 उजुरी मध्ये 98 स्थानीय तहकै विषयमा केन्द्रित रहेका छन्। झन अहिले उजुरीको तथ्याङ्क राख्न बाँकी रहेको अवस्थामा सबैभन्दा बढी स्थानीय तह र जनप्रतिनिधिकै विषयमा रहेका छन्। सबैभन्दा बढी 146 शिक्षकसँग सम्बन्धित उजुरी परेकोमा दोस्रोमा सबैभन्दा बढी स्थानीय तहकै विषयका रहेका छन्। प्रदेश र स्थानीय तहमा अख्तियार दुरुपयोगबारे सूक्ष्म तहबाट अनुसन्धान गर्ने आयोगको प्रभावकारी संयन्त्र नहुँदा स्थानीय तहमा भ्रष्टाचार मौलाउन थालेको छ। अहिलेसम्म उजुरीमाथि छानबिन र दोषीमाथि कारवाही भने भएको छैन। स्थानीय तहको निर्वाचन अघि पनि यस्ता उजुरी अख्तियारमा पर्ने गरेका थिए। निर्वाचन नभएको मौका छोपेर कर्मचारीले विभिन्न ठेक्कापट्टा योजनाहरूमा भ्रष्टाचार गर्ने गरेका थिए, तर जनप्रतिनिधि आएपछि पनि यस्ता उजुरीमा कमी आउन नसकेको हो। यसै विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगर कार्यालयका सूचना अधिकारी प्रेमसागर केसीसँग सहकर्मी सीताराम ओझाले कुराकानी गरेका छन्।
74-75 उजुरी दर्ता हेर्ने हो भने 468 चाहिँ उजुरी दर्ता भएको छ। यसमा सबभन्दा बेसी शिक्षा 146, त्यस पछाडिको स्थानीय विकासको मन्त्रालयको चाहिँ बेसी उजुरहरू आएको हामी रेकर्ड गरेर देख्छौँ।
शिक्षा पछि सबैभन्दा बढी अहिले स्थानीय मामिला र स्थानीय विकासका मुद्दा छन्। खास गरी स्थानीय तहहरू गठन भएसँगै त्योसँग सम्बन्धित मुद्दाहरू आउने क्रम बढेको
हो। विगत भन्दा यसपालि अझै यो वैशाख पछाडि अझै बढेको छ, तर हामीले त्यहाँ मशान्त भएको कारणले हामी रेकर्ड निकालेका छैनौँ। हेर्ने हो भने अन्य वर्ष भन्दा यसपालि स्थानीय निकायको उजुरी बढ्ने क्रममा
स्थानीय त कस्तो कस्तोको उजुरी आउँछ?
स्थानीय तहमा चाहिँ अहिले पूर्वाधार निर्माणमा गुणस्तर कायम नभएको, निर्माण तथा खरिद कार्य गराउँदा प्रतिस्पर्धा नरहेको, उपभोक्ता समिति गठन गरेर आफ्नो मान्छे राख्ने गरेको, सामान खरिद परिणाम गुणस्तर मूल्यमा अनियमितता भएको, त्यसै सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता भएको, त्यसै मेसिन प्रयोग गरी मानिसले गरेको देखाए बढी भुक्तानी लिने नभएको काम कार्य सम्पन्न प्रतिवेदन बनाए भुक्तानी लिने यस्ता लगायत विभिन्न किसिमका उजुरीहरू चर्चा भएको हामी रेकर्ड गर्दैछौँ।
जेठ महिनामा र वैशाखमा हेर्दाखेरि पनि यस्ता उजुरीहरू आउने क्रम बढ्या छ, उजुरीहरूको सुनवाई अथवा अनुसन्धानको क्रम के छ? त्यस्तो केही पाइएको छ स्थानीय तहले गरेको भनेको जस्तै त्यो अनुसन्धान गर्दाखेरि?
हामीले चाहिँ उजुरी आउँदा साथ हाम्रो सरकार कस्तो खालको चाहिँ उजुरी छ, उजुरीको प्रकृति हेरेर गुणस्तर काम नभएकै भन्ने खालको निर्माण भइरहेको छ भने हामीले सरकारले हाम्रो प्राविधिकबाट अनुगमन गर्ने, सरकार गर्ने, हेर्ने र त्यस्तै अब उजुरी दर्ता भइसके अनुसन्धान प्रक्रिया हामी बढाउँछौँ। स्थलगत हेर्न पर्ने स्थलगत त्यो प्रक्रियाले चाहिँ हामी अगाडि बढाउँछौँ। स्थानीय निकायहरूले लगायत उजुरीमा भने बमोजिम गलत कार्य गरेको रहेछ भने हस्तकृत अनुसन्धान आयोग र भ्रष्टाचार नियन्त्रण बमोजिम अनुसन्धान कार्यवाही हामी अगाडि बढाउँछौँ।
त्यस्तो कुनै कारवाही भएको तथ्याङ्क छ हामीसँग?
कसै भन्दाखेरि उदाहरण दिन पर्दा कञ्चनपुरको बाटो निर्माण झोलिङ पुल निर्माणमा पर्सेन्टमा आयो भनेर हामीले स्टिङ गरेको यहाँलाई चाहिँ अब जान्छौँ। प्रत्यक्ष टिक्ने खालको हस्तकृत अनुसन्धान आयोगले चाहिँ कारवाही गरेको प्रत्यक्ष सबै आम जनसाधारणलाई देखिने खालको कारवाही चाहिँ यहाँलाई अवगत गर्न चाहन्छु। त्यो बाहेक अन्य अनुसन्धान गरे विशेष अदालतमा मुद्दा दायर गरेका पनि कारवाहीको प्रक्रियामा रहेको यहाँलाई जानकारी गराउँछु।
20 वर्षसम्म कर्मचारीहरूले स्थानीय तह भनौँ या भनौँ गाउँ विकास समिति नगरपालिकाहरू सञ्चालन गर्थे, जनप्रतिनिधि आएपछि सिंहदरबार गाउँ गाउँमा आयो भन्छन्, यस्तो अनियमितता अथवा अख्तियारको दुरुपयोग गर्ने प्रवृत्ति पनि बढ्दै गएको छ भन्न मिल्छ?
उजुरी आएको छ, यो चाहिँ अनुसन्धानकै क्रममा रहेको कारणले यस्ता खालकाहरू उजुरीको प्रकृति बढेको हेर्दाखेरि चाहिँ त्यही छ होला त्यहाँ भनिन्छ। हाम्रो अनुसन्धान जारी छ, यसमा चाहिँ अनुसन्धान भइरहेको छ, भर्खर भर्खर उजुरीहरू आउने भएको कारणले उजुरीको प्रकृति हेर्दा चाहिँ अब यसमा चाहिँ केही हुन सक्छ, हामीले अनुसन्धानकै क्रममा राखेको छ।
उजुरी परेपछि मात्रै अख्तियारले अनुसन्धान गर्छ या आफै पनि शङ्का लागेमा अनुसन्धानको दायरामा ल्याउँछ?
उजुरी नै गर्नुपर्छ भन्ने छैन, हामीलाई त्यस्तो शङ्का लाग्यो भने विकास निर्माण लगायतका कार्यहरूमा शङ्का लाग्यो के भयो भने हामी आफैले भने उजुरी दिनुपर्छ भन्ने छैन। त्यसको सञ्चार माध्यमबाटै एफएम पत्र पत्रिकाहरू लगायत जसले जस्तो हिसाबले समाचार सम्प्रेषण भए पनि हामीले त्यसमा चाहिँ हेर्छौँ। यहाँ सकेसम्म हामीलाई चाहिँ कुनै ठाउँमा यस्तो अनियमितता भएको छ, यहाँ चाहिँ भ्रष्टाचार भएको छ भन्ने जानकारी दियो भने चाहिँ त्यो चाहिँ अझै राम्रो हुन्छ र त्यही आधारमा चाहिँ हामीले कार्यवाही प्रक्रिया अगाडि बढाउँछौँ।
अख्तियारले पछिल्लो समय सक्रियता घटायो भन्ने छ नि, सक्रियता घटाएको
अब यहाँलाई जानकारी गराउँ। योभन्दा अगाडि स्टिङ भएको थिएन, दुइटा हामी स्टिङ गरेका छौँ, 20 लाख अर्को राजको कार्यालयमा पनि गरेका छौँ। त्यसलाई हेर्ने भने चाहिँ हाम्रो रफ्ता पछाडि गएको होइन कि अगाडि बढेको छ। उजुरीकै प्रकृतिहरू हेर्ने हो भने जति बढ्यो जति आयो त्यहाँ हाम्रो विश्वास चाहिँ त्यति बढेको हो कि भन्ने चाहिँ हामीले अनुमान गर्न सक्छौँ र हाम्रो सक्रियता चाहिँ घटे होइन कि बढेको हो अनुभव गर्ने यहाँलाई।
भनेपछि उजुरी बढेपछि जनशक्ति लगायत अन्य चिजको अभावले चाहिँ समयमै त्यसको अनुसन्धान गर्न अथवा सम्बन्धित निकायमा मुद्दा दायर गर्ने अथवा के गर्ने भन्ने त्यो काम कारवाहीको प्रक्रिया अगाडि बढाउन कठिनै भयो भन्न मिल्यो? त्यसो भए
होइन, त्यस्तो त छैन, हामीसँग जनशक्ति पर्याप्त छ, त्यसमा जनशक्तिको अभाव छैन। यति अभाव छ कि सचेत नागरिकले हामीलाई स्पष्ट जानकारी गरायो भने चाहिँ हामीलाई अगाडि बढ्न सहज हुन्छ, हाम्रो सक्रियता झन् अगाडि बढाउनलाई सहजता हुन्छ भन्ने मात्रै हो।
दिनेश खबरमा भ्याकेसन ब्रेकको पालो।
ओए, कस्तो छ एग्जामको तयारी? खोइ के तयारी भन्नु, किताब नै थिएन, केही पढेकै छैन, म त
अत्याधुनिक शोरूम सर्विस सेन्टरबाट विश्वकै उत्कृष्ट सामी ब्रान्डको ट्र्याक्टरहरू बिक्री तथा बिक्री पछिको मर्मत सुविधा दक्ष मेकानिकद्वारा गरिने जानकारी गराउँछौ।
ट्र्याक्टरमा मात्र उपलब्ध छ। अथराइज्ड सर्भिस तथा पार्ट्स सेन्टर भएको डिजल कम खाने पावर स्टेरिङले सानो ठाउँमा पनि सजिलै बोल्न सकिने बैंकिंग फाइनेंस को सुविधा
प्रदेश नंबर 7 को आधिकारिक विक्रेता
दिनेश ट्रैक्टर चटकपुर 3 भनगढ़ी कैलाली फोन नंबर 0191 4175 92 मोबाइल 9905540108
शाखा कार्यालय
ब्रेकपछि समाचारमा पुनः स्वागत छ अब बाँकी खबर आज विश्व रक्तदाता दिवस प्रदेश नम्बर 7मा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ दिवसको अवसरमा नेपाल रेड क्रस सोसाइटी कैलालीको आयोजना र रक्त संचार केन्द्रको समन्वयमा धनगढीमा कार्यक्रम सम्पन्न भएको छ रक्तदान नै जीवनदान हो भन्ने मर्मलाई बुझाउनका लागि हरेक वर्ष आजकै दिन रक्तदान दिवस मनाइए पनि त्यसको प्रभावकारिता पनि खासै देखिएको छैन कैलालीमा रक्त संचार केन्द्र सञ्चालन गरिरहेको नेपाल रेड क्रस सोसाइटी आफ्नो सेवामुखी मूल मर्मलाई बिर्सेर नाभामुखी बन्दा रगत अभावको समस्या विकराल बन्दै गएको छ अस्पतालमा बिरामी बढ्ने बित्तिकै रगतको चरम अभाव हुने गरेको छ रक्त संचार केन्द्रमा फितलो व्यवस्थापनले संकलन भएको रगतको समेत सदुपयोग हुन नसकेको आरोप लागेको छ सहकर्मी नवराज पनिरको रिपोर्ट सुनौ
रक्त संचार केन्द्र सञ्चालनको जिम्मा पाएको नेपाल रेडक्रस सोसाइटी सेवामुखी मर्म बिर्सिँदै गएपछि रगत व्यवस्थापनमा समस्या आएको हो रेडक्रस भन्ने बित्तिकै सबैले सेवामुखी संस्थाको रूपमा बुझ्दै आएका छन् तर मानव रगत र रक्त तत्त्व वितरणमा रेडक्रस भनी सेवामुखी नभई नाफामुखीको रूपमा आफूलाई प्रस्तुत गर्दै आएको छ निशुल्कमा रगत संकलन गरेर महँगो मूल्यमा बिक्री गर्ने काम गरिरहेको रेडक्रसले अहिले एनजिओ र आइएनजीले गर्ने काम पनि गर्न थालेको छ जसले गर्दा रगतको व्यवस्थापनमा रेडक्रस सोसाइटीको खासै ध्यान नपुगेको भान हुन थालेको छ सबैभन्दा बढी रगत संकलन गर्ने संस्था सन्त निरङ्कारी मण्डलका अध्यक्ष नरबहादुर रावल
बलरी उसलाई हात जोडेर बोलाएर पनि सारा स्वागत गरेर पठाउँछ त्यही पनि त्यो किसिमको देखिँदैन रगत यिनीहरूले आवश्यकता अनुसार बिमारीका लागि भन्दा पनि बाहिरी पनि केही मिसयुज हुन्छ कि अब रक्तदाता संस्थाहरूले भनेर सिफारिस गरेको व्यक्तिलाई पनि निशुल्क नदिनु सके पनि तिनको 200-300 रुपियाँ कति लाग्छ नि त रगत तयार गर्नका लागि त्यो मात्र लिएर पनि दिनुपर्ने तर त्यहाँ पराय पुरै मूल्य लिने पनि गरेका हुन्छ नि यहाँ
स्वयंसेवी रक्तदाता रगत निशुल्क वा कम शुल्कमा वितरण गर्नका लागि रक्त संचार केन्द्र सञ्चालन गरिरहेको रेडक्रस सोसाइटीसँग पनि कुनै योजना छैन नियमित रक्तदानको वातावरण बनाउन बेला बेला जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने जिम्मा पनि रेडक्रस र त्यसले सञ्चालन गरेको रक्त संचार केन्द्रको हो तर रक्तदानका लागि जनचेतना फैलाउनुको सट्टा रक्त संचार केन्द्रमै रगत दिन स्वेच्छाले कोही गए रगत संकलन गरिदिने र बिरामीबाट माग भए एक पोकाको 850 लिएर बिक्री गर्ने काम मात्र भइरहेको छ उक्त कुरा नेपाल रेडक्रस सोसाइटी कैलालीका अध्यक्ष उत्तम जनजीवनसँग जोडिएको रगत रक्त संचार केन्द्रमा सहजै रूपमा पाउनुपर्ने भए पनि रक्त संचार केन्द्रको लापरवाहीका कारण बेला बेला अभाव हुने गरेको छ रगतको सट्टा रगत दिएर रकम तिर्दा पनि अभाव भएको भन्दै बिरामीलाई फर्काउने गरिएको छ 2044 सालमा रक्त संचार केन्द्र स्थापना हुँदा वार्षिक 100 पोकाको हाराहारीमा रगत संकलन हुन्थ्यो तर अहिले आएर वार्षिक 4,000 भन्दा बढी पोका रगत संकलन भइरहेको छ निशुल्क रूपमा जनताबाट संकलन गरिरहेको रगतको बिक्री गर्ने काम मात्रै भएको तर त्यसको सही व्यवस्थापन हुन नसकेको आरोप लाग्दै आएको छ यता रेडक्रस सोसाइटी कैलालीका अध्यक्ष जोशीको भनाइ यस्तो छ रक्त संचार केन्द्रमा संकलन भएको रगतको पनि सही सदुपयोग नहुँदा खेर जाने समस्या समेत रहेको आरोप लाग्दै आएको छ विगत धेरै वर्ष यता रेडक्रस आफैले रक्तदान कार्यक्रम राखेको अक्कल झुक्कल पनि देखिएको छैन न त विभिन्न संघ संस्था र रक्तदाताहरूलाई नियमित रक्तदान गर्न प्रोत्साहन दिएको नै भेटिएको छ निशुल्क रगत संकलन गर्ने र महँगो मूल्यमा बिक्री गर्ने मात्रै देखिएकाले एक किसिमले रगतको व्यापार नै भएको अनुभूति भइरहेको छ यता धनगढी उपमहानगरपालिकाभित्र निशुल्क रगत पाउने वातावरण बनाउने दावी छ मेयर
रगतका कारणले कोही मान्छे नमरोस् रगतका कारणले आर्थिक अवस्थाका कारणले ब्लड नपाउने किसिमको वातावरण सिर्जना नहोस् भन्नका लागि एउटा वडाबाट कति रकम बराबर 50-1 लाख रुपियाँ जम्मा गरेर फ्रीमा नगरपालिकाभित्रको बिरामीहरूलाई फ्रीमा रगत दिने वातावरण पनि हामी सिर्जना गर्ने सोच बनाइराखेका छौँ
रगत अभाव हुने बित्तिकै सामाजिक संघ संस्थाहरू आफै जोर बनाइहाल्छन् र एकैपटक धेरै रगत पनि पाइहाल्छ तर त्यसको सदुपयोग नहुँदा खेर जाने समस्या पनि रहँदै आएको छ। सबै काम संघ संस्था र रक्तदाताले नै गर्न थालेपछि रक्त संचार केन्द्रले आफूले गर्ने प्रोत्साहनका कार्यक्रम र दुरुस्त रेकर्ड राख्ने कार्य पनि छोडिसकेको छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि नवराज पनेरु धनगढी।
आगामी आर्थिक वर्षका लागि प्रदेश नम्बर 7 को 25 अर्ब हाराहारको बजेट आउँदैछ। भोलि असार 1 गते प्रदेश सरकारको बजेट आउन लागेको हो। भोलि दिउँसो 3 बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपत बोहराले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुनेछ। पूर्वाधार विकास, कृषि, पर्यटन, उद्योग लगायतका क्षेत्रमा प्राथमिकतामा राखेर आर्थिक वर्ष 75-76 को बजेट आउन लागेको हो। बजेटमा करभन्दा पनि करको दायरालाई बढाइएको र उद्योगहरू यस क्षेत्रमा स्थापना गर्नका लागि कर छुट लगायतका योजना पनि बजेटमा समावेश गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। सहकर्मी सीताराम ओझाको रिपोर्ट सुनौ।
संघीयता कार्यान् भए पश्चात यो बजेट पूर्ण आकारको आउनेछ। बजेट हामी 25 अर्बको हाराहारीमा हामी प्रस्तुत गर्ने भइरहेका छौँ। अब यसमा बजेटका उद्देश्यहरू मुख्यतः भौतिक पूर्वाधारमा विकास, कृषिमा स्वनिर्भरता, गरिबी निवारणका कार्यक्रमलाई प्राथमिकता, स्वरोजगार उन्मुख कार्यक्रमहरू प्राथमिकता साथमा हामीले समावेश गरेका छौँ। आर्थिक आधार वर्षको रूपमा यो बजेटले आफ्ना कार्यक्रमहरू लक्षित गरेको छ।
आगामी आर्थिक वर्षका लागि प्रदेश नम्बर 7 मा झन्डै 25 अर्बको बजेट ल्याउने तयारी गरिएको हो। केन्द्रले प्रदेशका लागि विनियोजन गरेको बजेटमा थप गरेर 25 अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरिएको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। केन्द्र सरकारले प्रदेश 7 का लागि 21 अर्ब बढी बजेट विनियोजन गरेकोमा यसमा थप गरेर बजेट ल्याउने तयारी गरिएको छ। प्रदेशको आन्तरिक स्रोत 1 अर्बको हाराहारीमा रहेको अवस्थामा अपुग बजेट ऋण अनुदान र वैदेशिक सहायताबाट लिने गरी बजेट ल्याउन लागि हो। आर्थिक मामिला तथा योजना मन्त्री झपट
साङ्केतिक रूपमा भन्नु पर्दाखेरिमा गरिबी निवारणमा न्यूनीकरण गर्ने सेवा पुगाउन सक्छ, रोजगारीका अवसर सिर्जना गर्ने हामीले वातावरण क्रिएट गरेका छौँ, वैदेशिक र स्वदेशी लगानीले आमन्त्रण गर्नलाई केही हामीले वातावरण तय गर्ने नीतिगत व्यवस्था गरेका छौँ, बेरोजगार युवालाई शिप र दक्षताको तालिमको आधार तालिम प्रदान गरेर स्वनिर्भरतर्फ उन्मुख हुने हामीले नीतिगत व्यवस्था गरेका छौँ र एकल महिला, दलित, उपेक्षित, राजी राउटी वादी अन्य जनजाति समूहलाई समाजको मूल धारमा ल्याउने प्रयास गरेका छौँ। यसले मानव विकास सूचकांकमा धेरै राम्रो प्रभाव पार्न सक्छ भन्ने हाम्रो बुझाइ छ। रोजगारीका अवसरहरू थप सिर्जना हुनुकै आत्मनिर्भर बन्नेतर्फ हाम्रा समाजका युवाहरू अगाडि बढ्न सक्छन्, हाम्रो प्रदेश अगाडि बढ्न सक्छन्। त्यही अनुरूप अरू आर्थिक गतिविधि र क्रियाकलापहरू विस्तारित भई यो प्रदेश समृद्धिको आधारबाट प्रसार बिन्दुमा अब हिँड्ने छ भन्ने हामीले अनुमान गरेका छौँ।
प्रदेश सरकारले असार 1 मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रदेश सभा बैठक मार्फत बजेट सार्वजनिक गर्न लागि हो। पूर्वाधार विकास, कृषि, पर्यटन, उद्योग लगायतका क्षेत्र प्राथमिकतामा राखेर आर्थिक वर्ष 2075-76 को बजेट आउनेछ। प्रदेश सरकारले ल्याउने बजेट पिछडा वर्ग, दलित, विपन्न समुदाय, महिला र युवा लक्षित हुँदै आगामी 5 वर्षभित्र प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य लिएर बजेटमा त्यस्ता विषयवस्तुलाई बढी प्राथमिकता राखिएको छ। सामाजिक सुरक्षा, भौतिक पूर्वाधार, दिगो आर्थिक विकास, शिक्षा, स्वास्थ्य लगायतका विषयमा केन्द्रित रहने बजेटले लगानीको वातावरण, सुक्खा बन्दरगाह, विशेष औद्योगिक क्षेत्रका साथै उद्योग स्थापना गर्नेलाई कर छुट लगायतको व्यवस्था गर्नेछ।
कति लगानी लगाउने, कतिजना व्यक्तिलाई रोजगारका अवसरहरू सिर्जना गर्ने, कति आयातलाई प्रतिस्थापित गर्ने, यी सबै कुरालाई नीतिगत व्यवस्थामा राखेर प्रदेश सरकारले लिने सबै गडबडी छुट्टी गर्न सकिन्छ र सङ्घीय सरकारले लिने क्रममा पनि सङ्घीय सरकारलाई कर छुटको लागि समन्वय गर्नको लागि प्रदेश सरकारले अनुरोध गर्नु छ। यो नीतिगत व्यवस्था गर्न चाहन्छु यसको लागि यही उद्योग भन्नुभन्दा पनि यहाँ के छ भने उद्योग स्थापना गर्नुको एउटा ठुलो समस्या जग्गा धेरै महँगो छ। सरकारी जग्गालाई पनि निजी अपट्टामा लामो समयको लागि दिएर पनि उद्योग स्थापना गर्नको लागि यो प्रदेशलाई आकर्षक प्रदेशको रूपमा समावेश गर्नको लागि केही लक्षित नीतिगत रूपमा छुट प्रदान गर्ने हाम्रो योजना रहेको छ।
संघीयता कार्यान्वयनको चरणमा बजेट आउन थालेकाले विकास र समृद्धिको आधार वर्षका रूपमा आउने बजेटको पनि ठुलो हिस्सा फेरि पनि सम्भाव्यता अध्ययनमा केन्द्रित रहने देखिएको छ। अल्पकालीन बजेट कार्यान्वयनको अवस्था दयनीय रहेको अवस्थामा आगामी आर्थिक वर्षका लागि आउने बजेट पनि महत्वाकांक्षी नहुने र यसको कार्यान्वयनको पाटोलाई विश्लेषण गरेर बजेट ल्याइनेछ। कुनै क्षेत्र नछुट्ने गरी बजेट आउने आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराको भनाइ छ।
त्यो खर्च गर्नको लागि नेसनल प्लानिङ कमिसन छ, राष्ट्रिय निकाय छ र अन्य निकाय छ, राष्ट्रिय निकायका अफिसरहरू पनि छन्। हामीसँग नियमभन्दा अगाडि कुनै पनि यस किसिमको संयन्त्र सञ्चालनमा नभएको कामले गर्दाखेरि माध्यम सम्बन्धमा हामी राखेको कुराहरू प्राथमिकताका आधारमा आवश्यकताका आधारमा त्यो विभिन्न कुरा जानिन
पाइन्छ।
दिनेश खबरमा फेरि पनि केही छिन् ब्रेकको पालो।
निशुल्क तालिमको अवसर सिप सिकौ सम्मानित जीवनजी
इन्स्योर परियोजना मार्फत नेपालगञ्ज बाँकेमा 40 जनाका लागि 9 महिने कार्यगत प्रोफेसनल प्लम्बर तालिम सञ्चालन हुन गइरहेको छ।
दरखास्त दिने अन्तिम मिति 2075 साल असार 2 गते, तालिम सञ्चालन गरिने मिति 2075 साल असार 7 गते।
न्यूनतम योग्यता 18 वर्ष उमेर पुगेको, सम्बन्धित विषयमा कुनै पनि तालिम नलिएको, कम्तीमा 8 कक्षा र बढीमा +2 पास गरेको, व्यवसायिक कार्य गर्न शारीरिक र मानसिक रूपमा सबल।
आवश्यक कागजातहरू फोटो, नेपाली नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताका प्रमाण पत्र।
फारम बुझाउने स्थानहरू शुभम आवास गृह, वडा प्रहरी कार्यालय अगाडि, धनगढी, भागेश्वर पुस्तक पसल, हसनपुर, धनगढी, कैलाली।
थप जानकारीका लागि सम्पर्क मनकामना ट्रेनिङ एन्ड स्किल डेभलपमेन्ट इन्स्टिच्युट प्राली, धनगढी, कैलाली। मोबाइल 9848495599, 9812686609।
ब्रेकपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले नेताहरूले देश नेताहरूले नै खाएको बताउनु भएको छ। बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा विवेकशील साझा पार्टी संगठन विस्तार वर्ष 2075 अन्तर्क्रिया कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो। देश समृद्ध बनाउनका लागि थुप्रै नेताहरूलाई आफ्नो अमूल्य मत दिएर विजय गराउने, तर ती नेताहरूले जनताले चाहे जस्तो काम गर्न नसकेको आरोप उहाँले लगाउनु भयो। कार्यक्रममा प्रदेश नम्बर 7 संयोजक गोपाल हमालले अहिलेसम्म आफूहरूले नेताहरूको भाषणमा मात्रै ताली बजाइरहेको आरोप लगाउनु भयो। काम किन भएन भनेर कहिल्यै पनि खबरदारी नगरेका कारण पछि परेको उहाँले बताउनु भयो। उहाँले नेताको भाषणमा पश्चिम सेती पहिले नै सम्पन्न भइसकेको भए पनि वास्तविकतामा केही नभएको बताउनु भयो। अन्तर्क्रिया कार्यक्रममा युवा व्यापारी नगेन्द्र खड्कालाई प्रदेश नम्बर 7 संयोजक गोपाल हमाल र विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले माटोको टेका लगाई जिल्ला संयोजक समेत चयन गर्नुभएको छ। कार्यक्रममा बोल्दै जिल्ला संयोजक खड्काले एउटैले काम गर्न सम्भव नहुने भएकाले सबैले हातमा हात थप्दै र हातेमालो गर्दै लग्नुपर्ने बताउनु भयो। यस्तै बझाङको सुनकुडा गाउँपालिकामा पनि अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। हर्क सिंह घाटले गाउँपालिकाको संयोजकको जिम्मा दिइएको छ। टोली आज बझाङमा कार्यक्रम सकेर डडेलधुरा पुगेको छ। डडेलधुराको पोखरा बजारमा आज छलफल गरिएको छ। बाग बजारमा भोलि पार्टीले अन्तर्क्रिया कार्यक्रम गर्ने कार्यक्रम रहेको छ। रसियामा आजदेखि सुरु हुने फुटबलको महाकुम्भ अर्थात् विश्वकपको रौनक धनगढीमा पनि छाएको छ। धनगढीमा रहेको फ्यान्सी पसलहरूमा समेत विभिन्न देशका जर्सीहरूको व्यापार बढेको छ। चोकदेखि चिया पसलहरूका समेत विश्वकप फुटबलको कसले बाजी मार्ला भन्ने टिकाटिप्पणी सुरु हुन थालेका छन्। सामाजिक सञ्जालहरूका वालहरू पनि विश्वकपकै कुराले भरिएका छन् भने आफूले समर्थन गरेका देशको जर्सी लगाएर खिचिएका फोटाहरूले भरिएका छन्। रसियामा सुरु हुन लागेको विश्वकपको धनगढीमा कस्तो रौनक छ त? सहकर्मी रोशन भट्टको रिपोर्ट सुनौ।
संसारभरिका सबै वर्ग तथा उमेर समूहका खेल प्रेमीको ध्यान तान्ने विश्वकप फुटबलबाट धनगढीवासी पनि अछुतो छैनन्। घरदेखि बजारसम्म फुटबलकै चहल पहल बढ्दो छ। आफूले समर्थन गरेका देशको जर्सी किन्नेहरूको पनि विभिन्न पसलहरूमा भेट लाग्ने गरेको छ। धनगढीका एकजना व्यापारी कविराज पुजारा
अलिक बढी नै छ, 2014 हुँदैछ, 2018 यता मेरो सुपर मार्केटतिर अर्जेन्टिना बेचिरहेको छ।
चलेका टिम्ब खेलाडीको जर्सी किन्ने र समर्थन गर्ने होडबाजी नै छ। त्यसैले बजारमा जर्सीको कारोबार बढेको छ भने खोजेको पाउने मुस्किल छ। सबैभन्दा बढी अर्जेन्टिना, जर्मनी र ब्राजिलका जर्सीहरू बिक्री भइरहेको व्यापारीले बताएका छन्। धनगढीकै अर्का व्यापारी जीवन चटौत
जर्सीको व्यापार कतिको भइरहेछ?
जर्सीको राम्रै छ, बढी अहिले चाहिँ अर्जेन्टिना, जर्मनी, ब्राजिल यो तिनटाको बढी गइरहेछ। बच्चाहरूले पोर्चुगलको बढी किनिरहेछ।
विश्वकप आएपछि मेला महोत्सव जस्तै लाग्ने कतिपयले बताएका छन्। सामाजिक सञ्जालहरूमा पनि आफूले समर्थन गरेको देशको जर्सी लगाएका फोटाहरू पोस्ट गरेको जति पनि देख्न पाइन्छ। धनगढीका स्थानीय देवराज भट्ट।
धनगढीमा पनि अब रौनक राम्रै छ। अब वर्ल्ड कप भनेपछि 4 वर्षमा आउँछ होइन, 4 वर्षको एउटा चाडपर्व जस्तै हो खेल प्रेमीको लागि। हाम्रो धनगढीतिर पनि राम्रो रौनक छ, टुर्नामेन्टहरू हुँदै जान्छ तपाईँको होइन, अब त्यसको समर्थक पनि बढ्दै जान्छ, अब खेल बुझ्ने मान्छेहरू पनि बढ्दै जान्छन्। 14 भन्दा पनि 18 को रौनक राम्रै छ।
32 देशबीच हुने खेलले एक महिनासम्म विश्व खेल जगतलाई केन्द्रित गर्नेछ। विश्वकपले युवा पिँढीलाई मात्र होइन बालबालिकादेखि वृद्ध वृद्धाहरूको ध्यान केन्द्रित पारेको छ। चिया पसलमा हुने चिया गफदेखि काम गर्ने कार्यालयसम्म नै फुटबलको चर्चा छ। धनगढीका स्थानीय निरज शाह।
एकदमै बिक्री भइरहेको छ होइन एकदमै बढी
भइरहेको छ।
यस्तै जिल्ला प्रशासन कार्यालय कैलालीले विश्वकप फुटबल खेल प्रदर्शन सम्बन्धी आचार संहिता जारी गरेको छ। प्रशासनले आज एक सार्वजनिक सूचना गरी विश्वकप फुटबल खेल प्रदर्शन सम्बन्धी आचार संहिता जारी गरेको हो। प्रशासनले विभिन्न क्लब संघ संस्था व्यवसायीहरूले आफ्नो परिसर प्रतिष्ठानमा मनोरञ्जनको लागि विभिन्न प्रविधिबाट प्रदर्शन गर्ने सन्दर्भमा आचार संहिताको अधीनमा रहेर मात्र प्रदर्शन गर्नु र गराउन अनुरोध गरेको छ। प्रशासनले प्रदर्शन स्थलमा कुनै प्रकारको प्रवेश शुल्क लगाउन नपाउने, खेलको हार जित लगायतका विषयलाई लिएर कुनै पनि प्रकारका निषेध कार्य गर्न नपाइने, सार्वजनिक स्थलमा गरिने प्रदर्शनको हकमा मादक पदार्थ खरिद बिक्री, होसार पसार तथा सेवन गर्न र गराउन नपाइने आचार संहिता जारी गरेको हो। यस्तै होहल्ला गरी टोल छिमेकमा शान्ति सुव्यवस्थामा बाधा गर्न नपाइने, प्रदर्शन स्थलमा भएको कुनै गतिविधिका कारण कुनै व्यक्तिगत वा सार्वजनिक सम्पत्तिको हानि नोक्सानी भएमा त्यसको सम्पूर्ण जिम्मेवारी आयोजक आफै हुनुपर्ने नियम बनाइएको छ। प्रदर्शन स्थलमा प्रचलित कानूनको उल्लङ्घन हुने गरी कुनै पनि अवाञ्छित क्रियाकलाप भए त्यसको नतिजाप्रति आयोजक आफै पूर्ण रूपमा जिम्मेवार हुनुपर्ने, आयोजकले शान्ति सुरक्षा सम्बन्धी विषयमा स्थानीय सुरक्षा निकायसँग समन्वय गरेर मात्र प्रदर्शनको व्यवस्था मिलाउनु पर्ने जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। र धनगढीमा भएको विश्व कप अन्तर्विद्यालय क्रिकेट प्रतियोगिताको उपाधि विजडम एकाडेमी बेलौरीले जितेको छ। फाइनलमा ऐश्वर्या विद्यानिकेतनलाई 25 रनले पराजित गर्दै विजडम एकाडेमीले उपाधिमाथि कब्जा जमाएको हो। टच हारेर ब्याटिङको निम्ति पाएको विजडम एकाडेमीले 20 ओभरमा 8 विकेट गुमाउँदै 126 रन बनायो। 127 रनको लक्ष्य पछ्याउँदै ऐश्वर्या 18.3 ओभरमा अल आउट हुँदै 101 रनमा समेटिएको हो। खेलको म्यान अफ दि म्याच विजडमका अजय चन्द भए। खेलका म्यान अफ दि सिरिज स्टेपिङ स्टोनका अभिषेक कुँवर भए भने वेस्ट ब्याट्सम्यान ऐश्वर्याका सुशील नाथ भए। राइजिङ प्लेयर विजडमका सुशील पन्त भए। आयोगमा स्थानीय तहका जनप्रतिनिधिले अनियमितता र भ्रष्टाचार गरेको उजुरीको चाङ, उजुरीबाट प्रभावकारी छानबिन र दोषीमाथि कार्यवाही। प्रदेश सरकारले 25 अर्बको बजेट भोलि संसदमा प्रस्तुत गर्ने, पूर्वाधार विकास, कृषि र पर्यटन प्राथमिकतामा उद्योगहरूलाई प्रस्तुत लगायतका योजना सञ्चालन गरिरहेको नेपालको समस्या विचारा गर्दै शीतल व्यवस्थापनले सञ्चालन भएको
दिनेश खबरका साथमा मेडलाइफ तपाईँसँगै जीवनमा अघि बढ्दै।
आज 6:30 दिनेश खबर सकियो। हाम्रो अर्को समाचार बुलेटिन राति 10 बजे प्रसारण हुनेछ। नयाँ र ताजा घटनाक्रमका लागि हामीलाई सुन्दै गर्नुहोला। अहिलेलाई यो समाचार बुलेटिनबाट सन्तोष राउत बिदा हुन्छु। नमस्कार, शुभ साँझ।